ना सोडी फर्नीचर हर घर की पहचान बन चुके है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर का फर्नीचर बढ़िया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जाता सोडी फर्नीचर तो 3 साल ले नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
ट्रक का घूमता पहिया कनाडा की मईशत की तरक्की का जामिन। आपका ट्रक सड़कों पर राज करे और कनाडा की मईशत तरक्की की राह पर गामजन रहे। ट्रक मैनुअल या फिर ऑटोमेटिक, ट्रक की बेहतरीन सर्विस के लिए क्विक ट्रक ल्यू थ्रू आउट ओंटारियो, नो अपॉइंटमेंट नीडेड, ड्राइव थ्रू फैसिलिटी, वन स्टॉप शॉप। अब तीसरी लोकेशन एग्जिट 579 फ्रॉम हाईवे 401 इन नैपनी, क्विक ट्रक ल्यू 5196220660, quicktrucklube.com।
आप सुन रहे हैं आपका अपना रेडियो 770 AM। हमारे प्रोग्राम को टोरंटो में सुनने के लिए डायल कीजिए 6478724900, मॉन्ट्रियल 5149076288। इसके अलावा कैलगरी, वैंकूवर, एडमिंटन और रिजाइना के नंबर्स आप eawaz.com की वेबसाइट पर जाके हासिल कर सकते हैं। हमारी लाइव 24 घंटे की नशियात के लिए विजिट कीजिए eawaz.com। लाइक करें फेसबुक पेज eawaz, डाउनलोड करें फ्री eawaz ऑफिशियल ऐप। रेडियो 770 AM, वॉइस ऑफ कम्युनिटी। फॉर मोर डिटेल्स विजिट eawaz.com।
तमाम बहन भाइयों को रिमाइंड कराना चाहेंगे कि RRSP में इन्वेस्ट करके टैक्स बचाने की लास्ट डेट March 1st है। किसी भी बहन भाई को RRSP इन्वेस्टमेंट्स या RRSP लोन के बारे में कोई भी क्वेश्चन हो हमें कॉल कीजिएगा। हमारा नंबर है 9056075000। एक लंबी रेंज इन्वेस्टमेंट्स की हम ऑफर करते हैं और जो लोन करवा के देते हैं वो आपके क्रेडिट ब्यूरो पे शो भी नहीं करता। और मैं हूँ आपका भाई, आपका दोस्त फजल वदूद फ्रॉम इंश्योर प्रो फाइनेंशियल सर्विसेज। 9056075000।
CIBC ग्लोबल मनी ट्रांसफर के साथ अपने परिवार को ज्यादा से ज्यादा खुशियाँ दें। CIBC ग्लोबल मनी ट्रांसफर की $0 ट्रांसफर फीस का फायदा उठाएं और अपने परिवार तक पहुंचाएं और भी ज्यादा पैसे। आज ही CIBC.com/GMT इवेंट पर जाएं और प्रोमो कोड GMT इवेंट के साथ अपने पहले ट्रांसफर पर $300 तक वापस पाएं। शर्तें और CIBC फॉरेन एक्सचेंज रेट्स लागू।
नान एंड कबाब GTA में 6 लोकेशंस और अब मिसिसागा में भी। नान एंड कबाब, ऑथेंटिक अगवान कुजीन, फ्रेश एंड डिलीशियस ग्रिल आइटम्स एंड डिनर प्लेटर। फॉर पिकअप एंड डिलीवरी ऑर्डर थ्रू nandk.ca, 90 एनिगम बुलेवार्ड मिसिसागा, और ओंटारियो N401-905-501-9889, 905-501-9889। नान एंड कबाब।
सोना कर लिया हूँ, अपलायंसेस भी स्टेनलेस स्टील दे ही चाहिए।
हाँ जी, स्टेनलेस स्टील दे अपलायंसेस मिलेंगे तानू ब्रैम्पटन टीवी एंड अपलायंसेस दे, जिसे फ्रिज, स्टोव, डिशवॉशर, 3-पीस किचन बंडल, इस तो अलावा फ्रंट लोड वॉशर एंड ड्रायर, एनर्जी सेवर, एनर्जी स्टार, ते टीवी सेक्शन एच सोनी, सैमसंग, पैनासोनिक, शार्प, हर साइज से हर ब्रांड दा टीवी विद द लोएस्ट प्राइसेस इन द टाउन, सिर्फ ब्रैम्पटन टीवी एंड अपलायंसेस दे। ब्रैम्पटन टीवी एंड अपलायंसेस, 801 Drive West, Brampton, या कॉल करो 905-450-2828,
905-450-2828। Who is the stager?
Complete home furniture and appliances, latest style, color, fabric, golden या फिर silver, modern, traditional, contemporary furniture and decor. Complete home furniture and appliances. Must see. Must visit a designer's collection and affordable price.
Seeing is believing. Complete home furniture and appliances.
No cost, free advice. 547 Steeles Avenue East in Brampton. 905-244-4663. 244-4663.
क्या आप एक कार एक्सीडेंट में इन्वॉल्व हैं और आपको बेहतरीन लॉयर की तलाश है? हेमोफार प्रेजेंस की आपके लिए एक जाना पहचाना लॉयर है और मैं आपकी अपनी अंजुम कुरैशी आपके मसलों को उन तक पहुंचाती हूं। हमारी कंसल्टेंसी बिल्कुल फ्री है। कार एक्सीडेंट में आपका मशवरा लेना आपका कानूनी हक है। आप हमें कॉल कर सकते हैं 416-570-0157। जी हाँ, 416-570-0157।
अगर आपको रियल एस्टेट ट्रांजैक्शन, फैमिली मैटर्स, विल्स एंड एस्टेट मैटर्स या सिविल लिटिगेशन में कोई भी दुश्वारी हो या आपको फौरी मदद चाहिए, प्रोफेशनल सर्विसेज के लिए कांटेक्ट करें मलिक लॉ ऑफिस के मोहम्मद अतीक मलिक, बैरिस्टर एंड सोलिसिटर। सर्व करते हैं जीटीओ में दो लोकेशन से, 7045 एडवर्ड्स बुलेवार्ड सुइट 203 मिसिसागा, 1825 मार्कहम रोड सुइट 205 टोरंटो। मलिक लॉ ऑफिस, कॉल टुडे 6477261949, 6477261949।
विलेज टेल्स अब स्पेशल टेकआउट मेन्यू के साथ ब्रेकफास्ट, कढ़ाई, करी, बारबेक्यू, बारबेक्यू प्लानर, रोल्स और बहुत कुछ। Order from Skipped Dishes and Uber Eats for takeout, catering, weekly and monthly food packages ke liye. Call karein 647-774-4888, 647-774-4888. Village Taste.
अब मॉर्गेज लेना और भी आसान। सेंट्रम फ्यूचर मॉर्गेज ग्रुप के काकब जावेद को कॉल करें। प्राइवेट मॉर्गेज फॉर एनी पर्पसेस, कमर्शियल मॉर्गेज, इंडस्ट्रियल मॉर्गेज, फार्म एंड हॉबी फार्म, वेरी कंपैरेबल रेट्स फॉर फर्स्ट, सेकंड एंड थर्ड मॉर्गेज, न्यू कमर्स टू कनाडा, फर्स्ट टाइम बायर्स, सेल्फ एम्प्लॉयड, रीफाइनेंसिंग, डेब्ट कंसोलिडेशन, असिस्ट इन रियल एस्टेट। He will make mortgage easy for you. Kokab Javed, Mortgage Agent, 416-454-6065.
दांतों के इलाज के लिए डॉक्टर ने बिल बहुत ज्यादा बता दिया। सोचती हूँ बैक होम जाके दांतों का मुकम्मल इलाज कराऊं।
छोड़ो भाई, किंग बेस्ट स्माइल डेंटिस्ट्री को विजिट कर लो। दांत निकालना हो, क्राउन्स, ब्रिजेस, डेंचर्स, इम्प्लांट्स, बच्चों के दांतों का मुकम्मल इलाज, रूट किनाल ट्रीटमेंट और नए पेशेंट्स के लिए फ्री इलेक्ट्रिकल टूथ ब्रश भी है। कंसल्टेशन इज एब्सोल्युटली फॉर फ्री।
पर जाना कहाँ है?
288 किंग स्ट्रीट वेस्ट, हैमिल्टन में, 905-521-0540.
एशियन फूड सेंटर, 905-793-1338। आपके किचन की तमाम जरूरियात एक ही छत तले। फ्रूट्स एंड वेजिटेबल्स, ग्रोसरीज एंड स्टिफल्स, ब्रेड, डेयरी एंड एग, बेवरेज एंड कन्फेक्शनरी, ब्रांडेड फूड्स, पर्सनल केयर एंड हाउसहोल्ड, स्वीट्स एंड समोसास। Order now for in-store free pickup, 905-793-1338. Home delivery is also available. Asian Food Center, 905-793-1338. Asian Food Center.
جی صاحب، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ امید کرتی ہوں کہ آپ تمام خیریت سے ہوں گے۔ پروگرام میں آپ تمام کو خوش آمدید کہنا چاہتے ہیں ہم۔ منڈے کا دن ہے، 21 تاریخ ہے اور آج رجب کی 20 تاریخ ہو گئی، اور صاحب رمضان دن بدن قریب آتا چلا جا رہا ہے۔ پروگرام میں آپ تمام کو خوش آمدید، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ آج کے پروگرام میں یقیناً میں آپ کے ساتھ ہوں گی، اور بس میں ہی آپ کے ساتھ ہوں گی۔ جب میں کبھی کبھی میں اپنے آپ کو کہتا ہوں، بہتر بکری یاد آ جاتی ہے۔ بس مجھے یاد ہے کبھی ہم اسکول کے زمانے میں، کالج کے زمانے میں، ہم جب میں کہا کرتے تھے تو میری ٹیچر نے تو میں میرے سے ہٹوا ہی دی تھی، ہڈیوں میں سے ہی نکال دی تھی۔ وہ کہتی تھی کیا بکری کی طرح میں لگا رکھی ہوئی ہے۔ اچھا بھائی ٹھیک ہے، پھر ہم نے کہنا شروع کر دیا۔ مگر صاحب مجھے یہاں پہ نا وہ گدھے کی مثال یاد آ گئی۔ جب ہم میں کہتے تھے تو ہمارے اساتذہ کو پسند نہیں تھا، جب ہم میں کہتے تھے تو ماں باپ کہتے تھے کیا میں بکری کی طرح کرتے رہتے ہو، اور جب ہم نے ہم کرنا شروع کیا تو اب لوگ کہتے ہیں لیجیے آپ اپنے آپ کو بڑی عزت دیتے ہیں، آپ اپنے آپ کو ہم کیوں کہتے ہیں۔ بہتر مجھے وہی گدھے والی مثال یاد آ گئی۔ آپ کو یاد ہوگا ایک گدھا تھا، تو ایک باپ بیٹا تھے، وہ گدھے کو لے کے چلتے چلے جا رہے تھے۔ تو وہ ظاہر ہے گدھا سواری کے لیے ہوتا ہے، باپ بیٹا دونوں گدھے کے اوپر بیٹھے ہوئے تھے۔ چند لوگ وہاں سے گزرنے کا، اف اللہ کتنے ظالم لوگ ہیں، باپ بیٹا دونوں ایک معصوم سے گدھے کے اوپر بیٹھ گئے ہیں۔ باپ کہنے لگا بیٹا یہ بات تو صحیح ہے، ہم دو بندے دونوں گدھے کے اوپر چڑھ کے بیٹھ گئے ہیں۔ بیٹا کہتے چلو ابا جی کوئی بات نہیں، آپ گدھے کے اوپر بیٹھے، میں ساتھ ساتھ واک کرتا ہوں۔ تو جی اب باپ گدھے کے اوپر بیٹھ گئے اور بیٹے نے گدھے کے ساتھ ساتھ چلنا شروع کر دیا۔ اب جو لوگ گزرے انہوں نے کیا کہنا شروع کر دیا، انہوں نے کہا کتنا بے حس باپ ہے، بچہ بیچارہ چل رہا ہے ساتھ میں اور باپ جو ہے نا وہ گدھے کے اوپر چڑھ کے بیٹھا ہوا ہے۔ اب باپ کو تھوڑی سی شرم آئی، उसने कहा नहीं बेटा ऐसा करो कि आप गधे के ऊपर बैठ जाओ, मैं साथ साथ चलता हूँ। चलो जी, अब बेटा गधे के ऊपर बैठ गया और बाबा जी ने गधे को साथ साथ चलना शुरू कर दिया। अब जो लोग आए तो उन्होंने कहना शुरू कर दिया, वाओ कितना जालम बेटा है, यानी जवान जहान हट्टा कट्टा गधे के ऊपर चढ़ के बैठा हुआ है, इसको शर्म नहीं आती और बाप बेचारा जो है वो साथ साथ चल रहा है। अब तो बेटे को बहुत लाज आई, तो दोनों बाप बेटा ने बात की तो उन्होंने कहा कि भाई दुनिया तो हमें किसी तौर पर छोड़ ही नहीं रही। उन्होंने कहा अच्छा ऐसे है कि गधे के साथ साथ चलना शुरू कर देते हैं। उन्होंने गधे को साथ लिया और दोनों साथ साथ चलना शुरू कर दिया। अब जनाब, अब तो जो गुजरने वाले थे उन्होंने कहा कितने बेवकूफ लोग हैं, गधा अल्लाह ने सवारी वाला जानवर साथ दिया हुआ है और दोनों साथ साथ पैदल चल रहे हैं, भाई गधे के ऊपर चढ़ के तुम सवार करो। बस जी, फिर तो क्या था, फिर उन्होंने गधे को, यानी दुनिया ने जब जीने लिया, उन्होंने गधे को सर पे उठाने की भी कोशिश की, बस फिर वो साथ दरिया चल रहा था, उन्होंने दरिया में ही गधे को फेंक दिया। बस अपना हाल भी जिंदगी का कुछ ऐसा ही है। आज के प्रोग्राम में भी हम आपसे बातचीत करेंगे। आज बहुत सारी जगहों पे हम जाते हैं आते हैं, मस्जिद नबी में कितनी बार आप लोगों का जाना हुआ, यानी मदीना शरीफ में, और यकीनन थोड़ी सी कोशिश करेंगे रमज़ान से पहले काबा शरीफ के बारे में थोड़ी सी बात किया करेंगे, मस्जिद नबी के बारे में थोड़ी सी बात किया करेंगे, बहुत लंबी बात नहीं करेंगे। और आज के प्रोग्राम में 3:30 बजे मैं साथ होंगी मोहतरमा अंजुम कुरैशी साहिबा, आज जैस्मीन परवार ने भी हमारे साथ आना है। गीत संगीत होगा, बातचीत होगी, न्यूज़ होंगी। न्यूज़ के लिहाज से भी अगर मैं आपके साथ शेयर करूं तो न्यूज़ भी काफ़ी लंबी। पाकिस्तान के प्राइम मिनिस्टर आपको पता ही होगा रशिया जा रहे हैं, 23 फरवरी को जा रहे हैं, और ये मेरा ख्याल है 23-24 साल के बाद ही कोई इस तरह की फेरी लगने लगी है। लेट्स सी। अगली खबर जो है उस पर, बल्कि मुझे एक पोएम भी ख्याल आया कि दुनिया में अपनी अपनी अपो अपी पई हुई, अपनी अपनी पड़ी हुई है, पॉलिटिशियंस को अपनी अपनी पड़ी हुई है, और मगर जो गुर्बत है वो अपनी सतह से बढ़ती चली जा रही है। इनकम डिस्पैरिटी यानी पैसे का जो फर्क है वो पूरी दुनिया में हर जगह पे वो बढ़ता चला जा रहा है। हमारी प्रॉब्लम ये है कि मुझे सिर्फ अपना आप नज़र आ रहा है, मुझे दाएं बाएं और कुछ नज़र नहीं आ रहा। कितने लोग हैं जो हकीकत में ज़रूरत की ज़िंदगी को गुजार रहे हैं। बाज़ औक़ात हम दूसरों की खातिर भी अपनी ज़रूरियात को बढ़ा लिया करते होते हैं। तो यकीनन अमेरिका और बरतानिया बार बार यही कह रहे हैं, रशिया ने अटैक कर देना। उन्होंने तो बाकायदा रोड मैप्स भी बना लिए हैं, जबकि रशिया कहता है भाई मैंने अटैक नहीं करना। ठीक है जी, उन्होंने अपने आप को मजबूत किया, दुनिया में इन ममालिक ने तो अपने आप को मजबूत किया ही है ना। बहरहाल दैट्स व्हाट इट इज। अच्छा जी, आज फैमिली डे है, मैं तो इसको फैमिली डे कहती हूँ, और हमारी बलजीत साहिबा यहाँ तशरीफ रखती हैं, वो कहती हैं आज है लैंग्वेज डे, अपनी जबान च गल करो। तो मैंने आके कहने लगे अच्छा, वो कहते ने पंजाबी की जबान जी है ना सिर्फ गालां कढ़ने वास्ते ही नहीं हैगी, कोई चंगा जिहा शब्द किसी के कान च कह दो। मैंने कहा किसी के कान में जाके कह दो तुम बहुत अच्छे हो, मैं तुमसे मोहब्बत करती हूँ। तो अब फिर वही बात है, जिसका दिमाग उल्टा होगा वो तो उसका उल्टा मतलब ले लेगा ना। तेरी दुनिया का दिमाग उल्टा भी हुआ करता होता है, अब क्या करें बच्ची, तो अब दिमाग का ही कसूर है ना, किसी का दिमाग उल्टा हो गया तो मैं क्या कर सकती हूँ। अच्छा, तो आज कनाडा मना रहा है फैमिली डे, बस जी छुट्टी मनाने का बहाना चाहिए। अमेरिका में प्रेसिडेंट डे आज के दिन को कहा जाता है, और इससे पहले वाशिंगटन अमेरिका के जो प्रेसिडेंट फर्स्ट प्रेसिडेंट थे, आर्मी के साथ भी उनका ताल्लुक था, उनके हवाले से फिर थोड़ा कॉन्ट्रोवर्शियल हुआ, फिर इसको प्रेसिडेंट डे, क्योंकि आज इस महीने फरवरी के महीने में आई बिलीव सो 22 फरवरी को वाशिंगटन पैदा हुए थे, 21 और 12 फरवरी को पैदा हुए थे अब्राहम लिंकन, उसके हवाले से पूरे अमेरिका के जितने प्रेसिडेंट्स हैं उनके हवाले से आज के ये जो थर्ड वीक ऑफ द फरवरी है इसको प्रेसिडेंट डे कहा जाता है, और उसके लिए पूरे मुल्क में छुट्टी की जाती है। थोड़ी बहुत इसके बारे में भी बातचीत होगी। एक और चीज़, पाकिस्तान में एक नया ऑर्डिनेंस आया, सहाफ़ी तो बड़े खायफ हैं इससे। ऑर्डिनेंस मुझे तो वैसे उसमें अच्छा ही लग रहा है। ऑर्डिनेंस क्या है कि अगर कोई झूठी खबर फैलाएगा, नॉट टू डिफेम समबडी, अगर कोई शख्स झूठी खबर फैलाएगा तो उस हवाले से उसको जुर्माना होगा। अब जो सहाफ़ी हैं जिन्होंने झूठ के पलंदे फैलाने हैं वो इससे बड़े खायफ हैं। बाय द वे, आज 3:30 बजे हमारे साथ खबर नहीं हाशमी साहब भी मौजूद होंगे। ओह माय गॉड, देखिए साहब, कोविड ने तो मुझे लगता है हमारी कमर दूरी करके रख दी है। वो नहीं जो खेलते हैं क्या वो मुक्के मार मार के जो गेम खेलते हैं जिसमें बंदों को लू लुहान कर देते हैं और उसमें कंधा अगर जमीन पे लग जाए ना इसका मतलब बंदे की शिकस्त होगी। मुझे तो लगता है कोविड की वजह से मेरे तो अपने दोनों ही कंधे जमीन के ऊपर लग गए हैं। मगर बिल गेट्स ने कहा है कि ओमिक्रॉन के अगेंस्ट जो लोग हैं उनमें कुव्वत मुदाफ़ियत पैदा हो गई है, मगर उन्होंने ख्याल का इजहार किया है कि एक नई मुतअद्दी बीमारी कंटेजियस सिकनेस इज ऑन द वे। यकीनन करेंगे इसकी बात, फिर गीत संगीत भी आपको सुनाते चले जाएंगे। बहुत शुक्रिया हमारे स्पॉन्सर्स का। स्पॉन्सर का जब मैं जिक्र करती हूँ तो दो स्पॉन्सर्स तीन स्पॉन्सर्स को मैं खास तौर पे जिक्र करना चाहती हूँ। एक तो वुड फायर पिज्जा। वुड फायर पिज्जा क्या है, यानी पिज्जा इस पिज्जा ओवन में तैयार किया जाता है, आप अपने घर में भी तैयार करते हैं, मगर वुड फायर पिज्जा क्या है कि बहुत बड़ा ओवन है जिसमें बड़े बड़े लकड़ी के कोयले साइडों के ऊपर दहक रहे हैं और उनकी दहक के बीच में उनकी आंच के ऊपर ये पिज्जा तैयार किया जाता है। पिज्जा बुनियादी तौर पे तो इटालियंस की डिश है ना, और यहाँ पे 5 डिफरेंट फॉर्म्स ऑफ चीज आपको मिलते हैं, जिसमें गोट चीज भी है, जिसमें फियाटा भी है, जिसमें मोज़रेला भी है। 5 and 6 डिफरेंट चीज़ यहाँ पे मौजूद हैं। गोट चीज़ वैसे बड़ा मज़े का था, मैंने ट्राई किया था, बहुत मज़े का था। वो कहते हैं कि आप अगर तशरीफ़ लेके जाते हैं डो बॉक्स पिज़्ज़ा 5955 लाटिमर ड्राइव, ये मिसिसागा में ब्रिटानिया एंड मेविस से ज़रा सा वेस्ट में, आपने जाना ज़रूर है। मेरी कोशिश होगी कि मैं गीती जी से उस दिन भी फ़ोन कर करके रह गए, उन्होंने फ़ोन ही नहीं उठाया। डो बॉक्स पिज्जा, अच्छा इसकी ब्यूटी क्या है, एक तो ये कि वुड फर्नेस में थे वुड ओवन में तैयार किया जाता है, लकड़ी की आंच के ऊपर, कोयलों की आंच के ऊपर ये पिज्जा तैयार किया जाता है। वेरी डिलिशियस। एक ये कि इसकी डो बहुत बारीक है, दो। तीसरी बात, अनलिमिटेड टॉपिंग्स वहां पे मौजूद है। चौथी बात, हलाल पिज्जा भी वहां पे मौजूद है। और पांचवी बात जो मैं आपको बताना चाहती हूँ उसमें ये कि आप अनलिमिटेड टॉपिंग का पिज्जा जस्ट आई बिलीव $16 or $17 में मिलता है, वेरी डिलीशियस। एक और चीज यहां पर ये है कि इसकी डो बहुत बारीक है, एंड ऑन टॉप ऑफ दैट अगर आप ग्लूटेन फ्री आटा या डो इस्तेमाल करते हैं तो इसमें इनके पास ग्लूटेन फ्री पिज्जाज भी मौजूद हैं। ऑन टॉप ऑफ दैट इफ यू आर वेट कॉन्शियस तो आप यहाँ पे बंद नहीं, मुझे फूल गोभी नहीं होती, मैं क्या करूँ राम मुझे बुड्ढा मिल गया, तो फूल गोभी का आटा तैयार किया हुआ, यानी फूल गोभी के गोभी जिन्हों कही था कॉलीफ्लावर के जो को सुखाने के बाद उससे जो आटा तैयार किया जाता है उसका पिज्जा भी इनके पास मौजूद है। डो बॉक्स पिज्जा इज अ वेरी यूनिक, मेरी रिक्वेस्ट है, जहन में आपके आम पिज्जा स्टोर आ रहा होगा, नो, एवरीथिंग यू कैन सी हाउ दे प्रिपेयर इट, जरूर तशरीफ लेके जाएं 5955 लाटिमेर ड्राइव के ऊपर। हमारे आज के प्रोग्राम को बज मैक्स ने भी तावन दिया। बज मैक्स कहते हैं कि इफ यू आर लुकिंग फॉर इंटरनेट अपने घर के लिए या अपने कारोबार के लिए तो हम गारंटी करते हैं लोएस्ट प्राइस की हम गारंटी करते हैं, किसी कॉन्ट्रैक्ट की जरूरत नहीं है, अनलिमिटेड यूजेज होगा, कोई आपको मॉडेम परचेस करने की जरूरत नहीं है। आप जिस कंपनी के साथ भी काम करते हैं और यकीनन आप अपने इंटरनेट को फौरी तौर पे मुंतकिल कर सकते हैं ऑन बजमैक्स। बजमैक्स का नंबर 416-800-0900 बजमैक्स का नंबर है। तो मेरी आपसे रिक्वेस्ट है कि आप उनसे रब्ता कीजिए ऑफिस के लिए, घर के इंटरनेट के लिए बजमैक्स। हमारे आज के प्रोग्राम को ग्रिल एंड चिक ने तावन दिया। आज मैंने ग्रिल एंड चिक सबसे पहले जिक्र किया बिकॉज आज टुडे इज मंडे एंड मंडे इज ऑलवेज अ स्पेशल डे। वहां पे अगर आप चिकन ब्रेस्ट और अच्छी खासी बड़ी चिकन ब्रेस्ट होती है सेरो के खा सकते हैं, साथ में आप सैलड लीजिएगा, साथ में आप फ्राइज। बाय द वे जो ये जो चिप्स होते हैं ना जो लिफाफे में बंद होते हैं वो ना खाया करें, वो जंक फूड होता है, मगर आई बिलीव ये फ्राइज भी एयर फ्रायर में इस्तेमाल तैयार करते हैं। आई डोंट नो क्या हुआ गले को, क्या हो गया। तो ग्रिल एंड चिक पे आपने तशरीफ लेके जाना है, मजे का खाना है, या बहुत मजे का है। आप ऑनियन रिंग्स लीजिएगा, ये देखिएगा ग्रिल एंड चिक का ये कितनी कमाल की चावलों के ऊपर चिकन ब्रेस्ट, वाओ। या आप कांटे छुरी के साथ भी खा सकते हैं, गार्लिक ब्रेड भी ले सकते हैं, सैलड ऑलवेज फ्रेश हुआ करती है, एंड वाओ देखिए सैलड में एवोकाडोस भी है, हर तरह की, इट्स अ गुड
न्यूट्रिशियस फूड है। ग्रिलन चिक 15 माउंट पैलियर के ऊपर है। ये वो ब्रैम्पटन के वेस्ट साइड पे आपको मिलता है, जहाँ पे मिसिसागा रोड एंड अल्लाह भला करे वो कौन सी है, मिसिसागा एंड फाइनेंशियल ड्राइव के ऊपर। चलिए ये तो मैंने बात की, क्योंकि रमजान आने का है तो मस्जिद नबी के बारे में। मस्जिद नबी की तामीर आपको पता ही है 1 हिजरी में हुई थी, और आप सल्लल्लाहु अलैहि वसल्लम की मौजूदगी में ही इसकी दूसरी तामीर भी हुई थी, जिसमें नमाजियों की जब तादाद ज्यादा हो गई थी। पहली तामीर इसकी हुई थी 1 हिजरी को, फिर इसमें तौसी जो हुई थी वो आई बिलीव 7 या 8 हिजरी में हुई थी। आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी जिंदगी के तकरीबन 10 साल इस जगह पे गुजारे। तो यकीनन जैसे अल्लाह तबारिक वतारा ने बड़ी प्यारी चीज, मैंने इसको मेरा आजकल इस पे मुतालिया, क्योंकि रमजान भी आने का और हमें जो हमारी खास जगह है उनके बारे में थोड़ा सा इल्म होना जरूर चाहिए। अल्लाह तबारिक वतारा ने किसी न किसी को किसी के ऊपर फजीलत दी जरूर है। हजरत आदम अलैहिस्सलाम, यानी हजरत अम्मा और हजरत आदम अलैहिस्सलाम, उनको फौकियत है तमाम इंसानियत के ऊपर। इसी तरह बाज़ औकात बाज़ मुकामात जो हैं उनको भी फौकियत होती है दूसरे मुकामात के ऊपर। कहते हैं कि तीन मस्जिदें दुनिया की सबसे अहम मस्जिदें, आप गैस कीजिए कौन सी है। मस्जिद नबी हो सकती है, मस्जिद हराम हो सकती है, और बैतुल मुकद्दस। ठीक, तीन मस्जिद अक्सा, जहाँ से आप मस्जिद अक्सा जिस जो हमारा काबा पहला काबा था मस्जिद अक्सा, उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम मेराज पे भी तशरीफ़ लेके जाते हैं तो मस्जिद अक्सा से ही पहुँचे थे, और वहीं से बुर्राक आपको लेके गया था। और काबा शरीफ, हमारा काबा जो हज़रत इब्राहीम अलैहिस्सलाम ने बनाया इसको, और उसके बाद मस्जिद नबी जिसको आप सल्लल्लाहु अलैहि वसल्लम ने जब आप मदीना शरीफ जाते हैं तो आपने इसको बनाया था। कहते हैं कि अच्छा, मदीना शरीफ को हमेशा से एक आला मुकाम हासिल था। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम कि यसरब तशरीफ आवरी से यसरब को मदीना मुनव्वरा का उनवान मिला। यसरब पहले इसका नाम था, उसके बाद इसको मदीना मुनव्वरा का नाम दिया गया। इसको आप सल्लल्लाहु अलैहि वसल्लम की वजह से आला मुकाम भी मिला था। इस मस्जिद की अजमत और रफ़त के क्या कहने, जिसने आपकी ज़िंदगी की 10 बारें, आप सल्लल्लाहु अलैहि वसल्लम ने 10 साल अपनी ज़िंदगी के यहाँ पर गुजारे थे। बहुत सी खूबसूरत आपकी यादें भी थीं, बहुत से लोग ईमान के दायरे में भी दाखिल हुए थे, और मदीने के लोग बहुत ठंडे मिजाज के लोग थे, उन्होंने आपको वेलकम भी बहुत खूबसूरत अंदाज में किया था। कहते हैं जब आप सल्लल्लाहु अलैहि वसल्लम मदीना पाक पहुंचे तो बच्चियां वो गीत गा रही थी, आपको याद ही होगा कि तलाउल बद्रु अलैना। हम यकीनन इसके फौरन बाद आपकी खिदमत में वो पेश भी करेंगे। दफ पे उन्होंने इस गीत को गाया था, ये तराना था जो पेश कर रही थी, और साहिब निसार आंखें बिछा के खड़े थे, क्योंकि सबको पता था कि आप सल्लल्लाहु अलैहि वसल्लम अपनी तशरीफ रावी मदीना पाक में ले आए हैं। कहते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम की ऊंटनी जब बैठती है तो आपको पता ही, हजरत अयूब अंसारी के दरवाजे के सामने बैठती है, और ऊंटनी वहां बैठी जहां आज मिंबर है आप सल्लल्लाहु अलैहि वसल्लम का, हजरत अबू अयूब अंसारी का, नसीब के आका आपके घर में पहुंचे। मस्जिद के लिए जगह पसंद फरमाई, और मस्जिद की ये जो जगह पसंद की छोटी सी जगह थी मगर उसकी कीमत तो अदा करना थी। हजरत अबू बकर सिद्दीक उनको रुतबा मिला कि उन्होंने वो मस्जिद की जो इब्तदाई देखिए कितनी बदली है, आज आपको नजर आते हैं, अब तो दूर दूर तक, मैंने बस 2 साल पहले देखा दूर मुझे एक खजूर का बाग जरूर नजर आया था, मगर तब मस्जिद नबी इतनी फैल गई है। तो शुरू में जो छोटी सी जगह ली थी वो जो चंद मुसलमान थे उसके लिए वो जगह का जो हदिया अदा किया था वो हजरत अबबकर सिद्दीक ने अदा किया था। फिर कहते हैं कि जब इस पे मस्जिद की तामीर शुरू हुई, और आमिर का बहुत शुक्रिया कि आमिर ने इसको निकाला भी है, जब मस्जिद की तामीर शुरू हुई तो सहाबा पत्थर गारा ईंटें जो चीज़ें भी लेकर के आ रहे थे, आप सल्लल्लाहु अलैहि वसल्लम ने भी अपना काम, बल्कि बहुत से सहाबा ने कहा कि आप ना करें, उन्होंने कहा अच्छे काम के लिए मुझे भी अपनी अपना हिस्सा अदा करने दो। उन्होंने कहा कि मैं अल्लाह की रजा और खुशनुदी का उसी तरह मोहताज हूं जैसे तुम मोहताज हो, तो मुझे अच्छाई का काम अपने हाथ से करने दो। अच्छा, वो जो पहली मस्जिद तामीर की गई थी इट वॉज सच अ सिंपल 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 मस्जिद जिसको इबादत के लिए इस्तेमाल किया जाता था। बाय द वे, آئی مائٹ بی رانگ, اگر میں غلط ہوں تو آپ مجھے کریکٹ کیجئے گا. ظاہر ہے کتابوں سے ہی ہم نالج دیتے ہیں, اور بعض اوقات کہتے ہیں کہ قیامت کی نشانیوں میں سے یہ بھی ایک نشانی ہوگی کہ مسجدوں کی تزئین کے اوپر زیادہ پیسہ خرچ کیا جائے گا. تو اگر ہم مسجد نبوی کا بھی ذکر کرتے ہیں تو مسجد نبوی واز ویری سمپل مسجد. اب آہستہ آہستہ لوگ اسلام میں جب داخل ہوتے چلے گئے تو مسجد کی جگہ کم پڑ گئی, جو حضرت ابوبکر صدیق نے جو جگہ لی تھی. اب حضرت عثمان غنی جو ہے نا ان کے حصے آتا ہے جب مسجد کو ایکسٹینڈ کرنا پڑا. یہ پہلی ہجری کو مسجد تعمیر ہوتی ہے, اور پھر ساتویں اور آٹھویں ہجری میں جب اس میں توسیع ہوتی ہے لوگوں کے بڑھنے کی وجہ سے, تو وہ توسیع کے لیے جو رقم دی تھی وہ مزید جگہ خرید کر مسجد میں شامل کیجیے. آپ صلی اللہ علیہ وسلم نے کہا کہ جو اس مسجد کو اب ایکسٹینڈ کرنا ہے اور میں اس کو جنت کی بشارت دیتا ہوں. یہاں کہتے ہیں حضرت عثمان انہوں نے یہ جگہ خرید کر آپ صلی اللہ علیہ وسلم کی خدمت میں پیش کر دی. نمازیوں کی تعداد میں مسلسل اضافہ ہوتا چلا گیا, اور مسجد طرح مسجد کی توسیع بھی ہوتی جی. بے شمار بار مسجد کی توسیع ہوئی ہے جس کا ہم آگے جا کے ذکر کرتے چلے جائیں گے. یہ چھوٹا چھوٹا سیگمنٹ ہم ہر پروگرام میں یا ہر ہفتے پیش کرنے کی کوشش کیا کریں گے. کہتے ہیں کہ شروع میں جب آپ صلی اللہ علیہ وآلہ وسلم خطبہ دیا کرتے تھے, کھجور کا ایک درخت تھا, اس کے تنے کے ساتھ آپ ٹیک لگا کے خطبہ دیا کرتے ہوتے تھے. زندگی کے آخری سال میں واعظ کا سلسلہ پھر ممبر پر جاری رہا, اور جہاں پہ آپ کا ممبر تھا وہاں پہ اب ریاض الجنہ ہے. ٹھیک. اور کہتے ہیں کہ مسجد کے مشرقی سمت میں وہ کچے حجرے جس میں آپ صلی اللہ علیہ وآلہ وسلم نے اپنی زندگی کے شبر مسجد کے بالکل ساتھ ملحق تھے. اچھا, یہ جو کتاب تھی یہ میں نے اپنے لیے لی تھی کعبہ شریف میں ہی, جب میں تھی مکہ موز مدینہ پاک میں ہی تھی تبھی میں نے یہ کتاب لی تھی. مجھے ریلیجن ایک ایسی چیز ہے کہ نہ معلوم کہ میری کون سی چھوٹی سی چیز کے اوپر پکڑ ہو جائے, اور اللہ مجھے معاف فرمائے. آپ جو بھی کرتے ہیں بہتر کرتے ہیں. مگر اس کتاب کی ترتیب اور تالیف ڈاکٹر محمد الیاس عبدالغنی نے ہی اس کی ہے, جس میں بہت سی چیزیں جو بھی بیان کی گئی ہیں ان تمام کو حوالوں کے ساتھ اور احادیث کے حوالوں کے ساتھ بیان کیا گیا ہے. اور جہاں پہ خواتین کے بارے میں بھی خاص طور پہ کہا گیا کہ مسجد میں عورتوں کے جانے کا کیا ہے, مردوں کے جانے کا کیا ہے, یعنی فرض نمازوں کے لیے مسجد میں جانا ضروری ہے. اگر آپ نفل اور سنت ہیں, جیسے آپ صلی اللہ علیہ وآلہ وسلم ہی نفل اور سنت اپنے حجرے میں ادا کیا کرتے تھے, مگر فرض نماز کے لیے آپ ہر طور پہ مسجد میں تشریف لے کے جایا کرتے ہوتے تھے. بہرحال کہتے ہیں کہ اس مسجد نبوی کے جو مشرقی سمت میں وہ حجرے ہیں جس میں آپ صلی اللہ علیہ وآلہ وسلم نے اپنی زندگی کے تقریباً 10 سال وہاں پہ گزارے, اور وہیں پہ آپ کی وفات بھی ہوئی. حضرت عائشہ صدیقہ کے حجرے میں آپ کی تدفین ہوئی. 9ویں صدی ہجری میں اس کے گرد جالیاں لگا کر اس کے اوپر گنبد بنا دیا گیا. مسجد کی شمالی سمت میں اسلامی تاریخ کی پہلی درسگاہ تھی, جس میں جو وہ لوگ جو تعلیم حاصل کرتے تھے, اصحاب صفہ ان کو کہا جاتا تھا, اور حضرت جبرائیل امین بارہا وحی لے کر اس مسجد میں آئے بھی. بلکہ مجھے یاد ہے میں نے اپنی جوانی میں 1985-86 میں جو میں نے, اب تو خیر مسجد میں جائیں تو میں اس سائڈ پہ جا بھی نہیں سکی اس دفعہ ریسنٹلی جب میں گئی ہوں, تو باقاعدہ وہ مسجد رات میں بند ہو جایا کرتی تھی, دن میں بھی ایک حصے میں بند ہو جایا کرتی تھی, تو ہم اگلے حصے سے گزرتے ہوئے جایا کرتے تھے. وہ جگہ بنی ہوئی تھی جہاں سے حضرت جبرائیل علیہ السلام وحی لے کے جہاں سے آیا کرتے تھے, وہ جگہ بھی انہوں نے ہمیں دکھائی تھی. اینی ویز, اللہ تبارک و تعالیٰ میری اور آپ کی خطاؤں کو معاف فرمائے. آئیے وہی ترانہ سنتے ہیں جو بچیوں نے اس وقت پڑھا تھا جب آپ صلی اللہ علیہ وآلہ وسلم تشریف لائے تھے مدینہ پاک میں. سماعت فرمائیے.
مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم. مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم.
محمد سيد الكونين والثقلين.
محمد
سيد الكونين والثقلين والفارقين.
الطرفين من عرب ومن عجم.
مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم.
هو الحبيب الذي ترجى شفاعته.
هو الحبيب الذي ترجى شفاعته.
هو الحبيب الذي ترجى شفاعته لكل هول من الأهوال مقتحم.
مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم.
مولاي صل
دائما أبدا
على حبيبك
خير خلق الله
كله.
مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم.
ثم الرضا عن أبي بكر وعن عثمان ذي الكرم.
مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم.
يا ربي بالمصطفى بلغ مقاصدنا.
يا ربي بالمصطفى بلغ مقاصدنا. يا ربي بالمصطفى بلغ مقاصدنا.
واغفر لنا ما مضى يا واسع الكرم.
مولاي صل
وسلم دائما ابدا. صاحب یہ وہ ترانہ جو جب آپ صلی اللہ علیہ وآلہ وسلم تشریف لاتے ہیں مدینہ پاک میں تو بچیاں دف کے اوپر اس کو پڑھ رہی تھی. ہمارے منڈے کو ایوری منڈے کو ایوری فرائیڈے کو ہمارے ساتھ محترمہ انجم قریشی صاحبہ ہوا کرتی ہیں. اور مجھے ایک بھائی صاحب نے ای میل کیا کہ آئی ڈونٹ لسن آن اے ریگولر گراؤنڈ بٹ آئی ہرڈ سم بڈی آن یور شو ٹاکنگ اباؤٹ دا ایکسیڈنٹ کلیمز. آئی وش ایوری بڈی بی سیف اینڈ ساؤنڈ. آپ اپنے گھر خیریت سے اپنے گھروں کو پہنچیں. اللہ تعالیٰ آپ کا حامی و ناصر اور حافظ و ناصر رہے. آمین سم آمین. مگر صاحب بعض اوقات ہماری غلطی ہوتی ہے. بس دس از جسٹ اے ٹائم. وہ کہتے ہیں نا بیٹیوں کی شادیاں بھی ہوتی ہیں اور یا آپ گھر خریدتے ہیں. ہم کہتے ہیں اللہ کرے اچھے وقت کا فیصلہ ہو اچھے وقت. مگر ایکسیڈنٹ کو اسی لیے ایکسیڈنٹ کہا جاتا ہے کہ ہو جایا کرتے ہیں. تو میں نے ان کو یہ لکھا کہ دس از ویری سیڈ کہ یو ڈونٹ لسن آن ریگولر گراؤنڈ ساز و آواز. بٹ تھینک یو ویری مچ فار کانٹیکٹنگ. ہر نیم از انجم قریشی اینڈ شی ورکس ان لا فرم. انجم قریشی منڈے کو حسب سابق ہمارے ساتھ آج بھی ہیں 3:30. آپ ان کا نمبر نوٹ کر لیجئے گا. مشورہ دیواروں سے بھی کر لیا کرتے ہوتے ہیں 4160705. انجم السلام علیکم.
وعلیکم السلام اور تمام سننے والوں کو آداب نمستے ست سری اکال. جب ہم یہ ایکسیڈنٹ کی بات کرتے ہیں تو یقینی طور پہ ہمیں کوئی مطلب کوئی خوشی کے ساتھ نہیں کر رہے ہوتے, لیکن یہ سروسز ہیں. اب جیسے مثال کے طور پہ ایک گورکھن ہے یا کوئی قبرستان والا ہے, وہ اپنا ایک کام کرتا ہے تو وہ سننے میں عجیب سا ہے, لیکن بہرحال وہ بھی ایک بہت بڑی خدمت کر رہا ہے. کیونکہ ہر زندگی کے ہر شعبے سے ہمیں کہیں نہ کہیں کسی نہ کسی کی ضرورت پیش آ سکتی ہے. کیونکہ ہم اس دنیا میں رہتے ہیں, اچھا برا سب کچھ ہوتا رہتا ہے, لہٰذا ہمیں ضرورت پڑتی رہتی ہے. ہمیں اگر بعض اوقات ایسے ڈائریکٹلی ضرورت نہیں پڑتی, کسی کو ضرورت پڑتی ہے, آپ اس کی مدد کر دیتے ہو, آپ اس کو بتا دیتے ہو کہ بھائی ایک لا فرم ہے جو بہت اچھے طریقے سے کلائنٹ کو ڈیل کرتی ہے, آپ جا کے ان سے مل سکتے ہو. تو یہ بھی ایک بہترین مشورہ ہے. کیونکہ اگر آپ ظاہر ہے کہ جو شخص قانون نہیں جانتا, اور اگر آپ اگر کوئی مشورہ ایسا دیتے ہیں جو اس کے لیے نقصان دہ ہو جاتا ہے کہ آپ نے اگر کوئی کلیم کیا اور آپ کو لگا کہ نہیں وہ اس کلیم کا مجھے کوئی فائدہ نہیں ہوا, لیکن اس کی وجوہات تھی کہ کیوں فائدہ نہیں ہوا, اس کے سرکمسٹانسز تھے کہ اس کو کیوں فائدہ نہیں ہوا, لیکن ہو سکتا ہے کہ آپ کا مشورہ کسی کو فائدہ پہنچا دے. لہٰذا ہمیشہ ہم یہ کہتے ہیں کہ جب بھی کبھی آپ لائر کے ساتھ بیٹھ کے بات چیت کرتے ہیں تو آپ کو پتہ چلتا ہے کہ کلیم کے سلسلے میں آپ کہاں کھڑے ہوئے ہیں اور آپ کے کیا رائٹس ہیں. 416-570-0157 ہم اپنا پروگرام لے کر جب بھی حاضر ہوتے ہیں اس امید کے ساتھ ہوتے ہیں کہ لوگ اس پروگرام کو بہت غور سے سنتے ہیں, اور یہ جسٹ ایک اویئرنیس ہے, اور یہ وہ اویئرنیس ہے جو وقت پڑنے پہ آپ کو پتہ چلتا ہے کہ یہ کتنی شدید ہمارے لیے ضرورت ہوتی ہے, کتنی ضروری ہے ہمارے لیے جب ہمارا کوئی کار ایکسیڈنٹ ہو جاتا ہے. اور سب سے بڑی بات یہ ہوتی ہے کہ انسان کے ذہن میں ہوتا ہے کہ اگر ہم لائر کو ہائر کریں گے تو ہمیں اتنی اتنی فیس دینی پڑے گی. تو سب سے اچھی بات یہ ہے کہ جب آپ ایکسیڈنٹ کلیم میں, نہ صرف ہم بلکہ کوئی بھی لائر جب آپ ایکسیڈنٹ کلیم میں کینیڈا میں لیتے ہیں تو آپ کو کوئی بھی فیس نہیں دینی پڑتی, بلکہ اپنی فیس کلیم دلوانے کے بعد ہر کوئی لائر یہاں لیتا ہے, کیونکہ یہ کنٹینجنسی سسٹم پہ سارا پرسنل انجری کا سب کچھ چل رہا ہے. لہٰذا آپ بالکل سکون کے ساتھ, ذہنی سکون کے ساتھ آپ آ سکتے ہیں 416-570-0157. زندگی رہی تو ایسی ہی کام کی باتیں لے کر حاضر ہوتے رہیں گے. اپنا خیال رکھیے گا, اللہ حافظ.
انجم قریشی کے نمبر 416-570-0157. انجم بہت شکریہ, تھینک یو ویری مچ. بہت خوبصورت پوئٹری کی پریزنٹیشن بہت اچھی ہوتی ہے ان کی, نظم کی, نثر کی. میری کوشش ہے کہ اللہ کرے کہ ہم اس قابل ہو سکیں کہ بلکہ عامر ہی ان سے زیادہ بات کر سکتے ہیں کہ اگر انجم ہمیں کوئی نظم و نثر کا کوئی پروگرام ٹیلی ویژن کے لیے دے سکیں. یقیناً وہاں پہ ان کی جو کلیکشن ہے وہ بہت زبردست ہے. ایک پوئم مجھے بھی یاد پڑی, اور میں نے جب یہ پوئم کا ذکر کیا تو آج میں جب رشیا کے بارے میں پڑھ رہی تھی تو رشیا کے بارے میں, یعنی مغرب کہہ رہا ہے بس جی اٹیک کیا ہے, کیا اٹیک کیا, تو انہوں نے تو اس کے روڈ میپس بھی بنا لی ہیں کہ انہوں نے کس طرف سے آنا ہے. کرائمیا کی طرف سے آنا ہے, وہ جہاں پہ باغی اسٹیٹس ہیں ان کی طرف سے آنا ہے, کس طرف سے آنا ہے. تو میں سوچ رہی تھی کہ پولیٹیشنز کو اپنی اپنی پڑی ہوئی ہے, مگر انسان کس بھاؤ بک رہا ہے اس چیز کا کوئی, اور اگر ادروائز بھی آپ یوکرین سے ہٹ کے اگر ملکوں کی سیاست کی طرف بھی آ جائیں تو حالات کچھ ایسے ہی ہیں. چاہے میں پاکستان کی بات کر لوں, آپ ہندوستان کی بات کر لیجئے گا, ایون آپ کینیڈا کی بھی بات کر کے دیکھ لیجئے گا, دنیا میں ہر جگہ پہ. وہ کہتے ہیں نا کہ جب تک کوئی غم مجھے لگا نہیں نا, جب تک میرے بائی پاس میرا اپنا نہیں نہ ہوا, مجھے لگتا ہے کسی کو دل کی تکلیف ہی نہیں ہے. جب تک میرے تن سے نہ لگے نا, تب تک مجھے کسی دکھ کا احساس نہیں ہے. تو پوئم بڑی پیاری, ساحر لدھیانوی کا کمال ہے, کلام ہے, بہت ہی خوبصورت. یہ دولت کے بھوکے رواجوں کی دنیا, یہ دنیا اگر مل بھی جائے تو کیا ہے, یہ محلوں, یہ تختوں, یہ تاجوں کی دنیا, یہ انسان کے دشمن سماجوں کی دنیا, یہ دولت کے بھوکے رواجوں کی دنیا, یہ دنیا اگر مل بھی جائے تو کیا ہے. ہر ایک جسم گھائل, ہر ایک روح پیاسی, نگاہوں میں الجھن, دلوں میں اداسی, یہ دنیا ہے یا عالم بدہواسی, یہ دنیا اگر مل بھی جائے تو کیا ہے. یہاں ایک کھلونا ہے انسان کی ہستی, یہ بستی ہے مردہ پرستوں کی بستی, یہاں ایک کھلونا ہے انسان کی ہستی, یہ بستی ہے مردہ پرستوں کی بستی, یہاں پر تو جیون ہے موت سستی, یہ دنیا اگر مل بھی جائے تو کیا ہے. جوانی بھٹکتی ہے بدکار بن کر, جوان جسم سجتے ہیں بازار بن کر, یہاں پیار ہوتا ہے بیوپار بن کر, یہ دنیا اگر مل بھی جائے تو کیا ہے. یہاں پر تو جیون سے ہے موت سستی, یہ دنیا اگر مل بھی جائے تو کیا ہے. جوانی بھٹکتی ہے بدکار بن کر, جوان جسم سجتے ہیں بازار بن کر, یہاں پیار ہوتا ہے بیوپار بن کر, یہ دنیا اگر مل بھی جائے تو کیا ہے. یہ دنیا جہاں آدمی کچھ نہیں, وفا کچھ نہیں, دوستی کچھ نہیں, جہاں پیار کی قدر کچھ ہی کچھ نہیں, یہ دنیا اگر مل بھی جائے تو کیا ہے. جلا دو اسے, پھونک ڈالو یہ دنیا, میرے سامنے سے ہٹا لو یہ دنیا, تمہاری ہے تم ہی سنبھالو یہ دنیا, یہ دنیا اگر مل بھی جائے تو کیا ہے. بہت پیاری لگی آج کے حالات کے لحاظ سے جب میں نے اس کو دیکھا. تھینک یو ویری مچ عامر, آئی لو یو بیٹا. میں جب اس پوئم کو آپ کے ساتھ شیئر کیا تو یہاں پہ میں شیئر کرنا چاہتی ہوں، آئی ڈونٹ نو، زندگی اس نہج کے اوپر آ گئی ہے کہ ہمارے ساتھ بہت سے ایسے لوگ جنہوں نے ہمارے ساتھ وقت گزارا ہوتا ہے خاموشی کے ساتھ پچھلی گلی سے آگے کی طرف ہو جاتے ہیں۔ میں ہمیشہ کہا کرتی ہوں بلکہ کہ ایک ذات ہے اللہ کی جو ہمیشہ سے اور ہمیشہ رہے گی، کوئی اس کا ہم اثر نہیں، مگر تمام دنیا میں چاہے وہ بادشاہت ہے، چاہے وہ فقیر ہے، چاہے وہ عام آدمی ہے، چھوٹا ہے یا بڑا ہے، انسان ہے یا حیوان ہے، ہر زی روح کے لیے موت ہے۔ ہمارے ایک بہت اچھے ایسوسیٹ جناب ہنسرا صاحب، ہرمندر ہنسرا ان کا نام تھا، سکھمندر ہنسرا صاحب ان کا نمبر، اور بہت کم ایسے نمبر ہیں جن کے فون نمبر مجھے زبانی یاد۔ مجھے یاد ہے کہ مظفر کے جانے کے بعد پروگرام شروع کیا ہنسرا صاحب کا، تو ہم نے شروع کیا ان کے پروگرام کو۔ ہنسرا صاحب نے ہندوستان میں خالصتان بننے کی مہم کے لیے بڑا کام کیا، اینڈ ٹل دا لاسٹ بریتھ۔ میں آج یہاں پہ ایک چھوٹی سی یادداشت اپنی کرتی ہوں۔ جب ہنسرا صاحب نے 770 پہ پروگرام کیا تو انڈین کاؤنسلیٹ سے مجھے اور ماجی جمال صاحب کو سندیش آ گیا کہ حاضری دیں۔ خیر ہم پہنچے، بہت خوبصورت انسان، تیرتھ سنگھ میرا خیال ہے ان کے وائس کاؤنسلر ہوا کرتے ہوتے تھے، اور ایک ایم پی سنگھ ہوا کرتے ہوتے تھے۔ وہ تو ہم سے نہ ملے مگر تیرتھ جی ہم سے ملے اور مجھے کہنے لگے کہ عارفہ بی بی، 1.3 million اسپینڈ کیا تھا، یہ بندہ کسی ویو پہ نہیں جا سکتا، آپ اس کو پروگرام نہیں دے سکتی۔ آئی سیڈ سر جی میں نے تو پروگرام دے دیا، اور جب میں نے چیک لے لیا اور چیک ان کا جمع ہو گیا فرسٹ اینڈ لاسٹ کا، وہ پروگرام بھی کریں گے، اگر آپ کی کوئی ریزرویشنز ہیں تو آپ میرے سے بات۔ انہوں نے کہا نہیں جی یہ تو انڈیا کے اگینسٹ بولتے ہیں، آپ اس پروگرام کو نہیں شروع کر سکتے۔ بہرحال وی ٹک دا اسٹینڈ، ہنسرا صاحب نے 770 پہ پروگرام شروع کیا، 11 سے 12 بجے کے دوران پروگرام کرتے تھے۔ اس شخص نے آخر دم تک اپنی جو اس کی فائٹ تھی اس کے لیے انہوں نے کام کیا۔ ہنسرا صاحب نے ایک عرصہ تک جاری رکھا، پھر وہ کبھی کوئی الٹی بات کیا کرتے تھے تو جو ہی ادھر سے وہ بات ایئر پہ ہوتی تھی ادھر سے انڈین کاؤنسلیٹ سے ہمیں فون آ جایا کرتا تھا کہ آپ باز آ جائیں۔ خیر میں ہنسرا صاحب سے کہتی تھی ہنسرا صاحب تھوڑا ہاتھ ہلکا رکھیں، کیوں مجھے بھی مروائیں گے۔ تو مجھے یاد ہے وہ جب تیرتھ سنگھ صاحب اللہ انہیں زندگی دے، جب انہوں نے مجھے کہا نا کہ، اور یہ میں سنی سنائی بات نہیں کہ میرے ساتھ ذاتی طور پہ ایک لفظ کا بڑھاوا یا تھوڑا کرنا اس میں نہیں ہے، تو مجھے کہنے لگے ہم نے 1.3 million خرچ کیا تھا اس آدمی کو آف تیر کرنے کو، سی آر ٹی سی کی کسی ویو لینتھ پہ یہ نہیں جا سکتے۔ میں نے کہا سر جی آپ بھی کمال ہیں، 13 lakh تھی خرچ کرتا، وہ تھی 6 lakh کڈو اورے کرو، 3 lakh میں رکھاں گی، 3 lakh ہنسرا صاحب نو دیاں گی، نہ اسی ہنسرا صاحب کو لو پروگرام کران گے نہ ہنسرا صاحب نو پروگرام۔ خیر اٹ واز اے جوک۔ بعد میں تیرتھ سنگھ بہت پیارے ہیں، ان کے ساتھ آج بھی تعلق ہے، مگر وہ میں نے کچھ عرصہ بڑا مشکل گزارا۔ ہنسرا صاحب کو اس کے بعد کینسر ہوتا ہے، اور کینسر ہونے کے بعد ہارٹ کنڈیشن بھی ان کو تھی۔ بہت خوبصورت انسان تھا، اس کی نالج بہت تھی، مگر ان کا انتقال ہوا، انہ للہ و انہ الیہ راجعون۔ اور وہ لوگ میرے پاکستانی بھائی بہن جو بعض اوقات اعتراض کرتے ہیں کہ آپ نہیں پڑھ سکتی، تو انہ للہ بے شک اللہ کے لیے ہے سب کچھ، اور ہر چیز کو اللہ کی طرف لوٹ جانا ہے، وہ کسی بھی مذہب سے، ذات سے، برادری سے، گھاس پھونس، گائے، بکری، بھینس، طوطا، چڑیا، کوئی بھی جاندار ہے، Everything in this world has to go back to Allah سبحانہ وتعالی۔ ایک ذات جو واحد ہے، لا شریک ہے، ہمیشہ سے اور ہمیشہ رہے گی، اور اس کے بعد جب یہ دنیا ختم ہو جائے گی تو وہ اپنی نئی بسات یقیناً بچھا کے بیٹھ جائے گی۔ ہنسا صاحب کا افسوس بھی ہوا، مگر مجھے سب سے زیادہ دکھ اس بات کا ہوا کہ آج میں یہ بات تو کر رہی ہوں، میں کیوں اتنی کہ میں نے ہنسا صاحب کی اگر طبیعت خراب تھی تو میں ان کی زندگی میں ان کا خیال خبر لینے کیوں نہ جا سکی، شاید مجھے معلوم نہیں تھا، میری کم علمی۔ مگر ہم، یہ لفظ تو کہنے میرے لیے شاید آسان تھے، اور ہی از ویری کلوز ٹو مائی ہارٹ، انفارچونیٹلی آئی کڈنٹ سی ہم وائل ہی واز سک۔ میری اس سے پہلے تم سے ملاقات ہوئی تھی۔ میں آپ کو لے کر کے چلتی ہوں پاکستان سے میرے ساتھ جناب خبر نعیم ہاشمی صاحب موجود ہیں۔ سر السلام علیکم، کیسے ہیں آپ؟
جی الحمدللہ میں بالکل ٹھیک ہوں, آپ لوگ کیسے ہیں؟
اللہ کا بہت شکر ہے. خبر نہیں معاشمی صاحب پاکستان کی تازہ ترین خبروں کے ساتھ ہمارے ساتھ شامل ہیں, اور جیسا میں نے آپ سے کہا کہ پرائم منسٹر بھی جا رہے ہیں. جی خبر صاحب, ہمارے ساتھ آپ کیا شیئر کرنے ہیں؟
پاکستان میں تو جی آج جو سب سے بڑی خبر ہے یہ پریونشن آف الیکٹرانک کرائمس کا ایک نیا قانون نافذ ہوا ہے. یہ پریونشن آف الیکٹرانک کرائمس کا جو یہ بل اس نام سے آیا ہے, یہ 2016 میں نون لیگ کی حکومت نے پیش کیا تھا,
اور اب نون لیگ کو اعتراض ہوگا اس پہ.
ہاں, نون لیگ کی حکومت نے پیش کیا تھا, لیکن اب جو انہوں نے نافذ کیا ہے اسے سخت ترین ترامیم کے ساتھ نیا قانون بنایا ہے. آپ یوں کہہ لیں کہ انہوں نے اگر چھری بنائی تھی تو اس چھری کو انہوں نے موجودہ حکومت نے خنجر بنا کر پیش کیا ہے. تو خاتون اول بشرا بی بی کے مبینہ طور پہ ناراض ہو کر بنی گلا چھوڑنے اور لاہور میں ایک عزیز کے گھر رہنے کی خبریں چل رہی تھیں. عمران خان کے بارے میں مسلسل چل رہا ہے, عمران جا رہا ہے, حکومت جا رہی ہے. جی تو حکومت ایسی خبروں کو فیک نیوز قرار دیتے ہوئے یہ نیا قانون نافذ کیا ہے. اس کی مثالیں بھی دی ہیں حضران نے کہ کیا کیا کس طرح فیک نیوز جو ہیں پھیلائی جاتی ہے. تو صدر پاکستان نے اس ترمیمی آرڈیننس پہ سائن بھی کر دیے ہیں. گورنمنٹ کا کہنا یہ ہے کہ انہیں یہ اس لیے کرنا پڑا کہ کچھ لوگ جو صحافی نہیں ہیں اور صحافی بنے ہوئے ہیں وہ فیک نیوز چلاتے ہیں, اور جعلی خبریں روکنے کے لیے اس قانون کا ہونا ضروری تھا. یہ جو بھی نئے قانون اور صداقتی جو آرڈیننس ہے اس کے مطابق کسی بھی فرد کے, کسی بھی, آپ اور میں ہم بات کر رہے ہیں, میں ہوں, میں میری بیوی ہے, میں ہوں میرا بیٹا ہے, میں ہوں میرا محلے دار ہے, گھر والے ہیں, گھر سے باہر ہیں, تو کسی بھی فرد کے تشخص پر حملے کی سزا جو ہے وہ 5 سال کر دی گئی ہے. یہاں شخص سے مراد حکومتی قوانین سے قائم کرتا کوئی بھی ایسوسی ایشن, کوئی ادارہ ہو, تنظیم ہو, اتھارٹی ہو, ان کے بارے میں بھی فیک نیوز پھیلانے کا جرم ناقابل ضمانت ہوگا. یہ وہ جرم ہوگا, نہ تو اس کی ضمانت ہو سکے گی, کوئی عدالت لے سکے گی, اور نہ ہی ملزم کی گرفتاری کے لیے پولیس کو کسی قسم کے وارنٹ کی ضرورت ہوگی. یہ بادشاہتوں میں ایسے قوانین رہے ہیں, لیکن آج کی میری ریسرچ کے مطابق جن بادشاہتوں میں یہ قوانین رہے ہیں ان میں برطانیہ سر فہرست رہا ہے, لیکن یہ سب کچھ وڈرا ہو چکا ہے. ان
جی خبریں میں, آپ میرے ساتھ ہیں؟ ہماری لائن ڈسکنیکٹ ہو گئی, ہم جو ہی اس کو لائن کو ہماری ملتی ہے تو ہم دوبارہ آگے کی طرف لے کے چلتے ہیں. مین وائل میں کوئی اپنے چند ایک اسپانسرز کا ذکر کرتی چلوں. میزمرائز آپٹیکل کا ذکر کرنا چاہتی ہوں. اگر آپ گلاسز لگوانا چاہتے ہیں, سن گلاسز لینا چاہتے ہیں تو میزمرائز لیجیے گا. ابراہیم یہاں پہ موجود ہوتے ہیں اپنے آئی ایگزام کے لیے, ڈاکٹر آن سائٹ آلویز 4163350786. کنگ ویسٹ اسمائلز ڈینٹسٹری کا ذکر کرنا چاہتی ہوں. کراؤنز ہیں, بریجز ہیں, ڈینٹل امپلانٹس وغیرہ اگر آپ نے کروانے ہیں تو آپ رابطہ کیجیے گا کنگ ویسٹ اسمائل ڈینٹسٹری سے. آپ پین لیس ٹوتھ ایکسٹریکشن دانت نکلے گا درد تو ہوگی نا, اس وقت نہ ہو بعد میں ہوگی تو صحیح نا. نہیں, آپ کولڈ پیچز لگانا شروع کر دیں. بچوں کے دانتوں سے متعلق امپلانٹ اینڈ امپلانٹ سپورٹڈ ڈینچر, یہ بڑی کمال کی بات ہے. جو صرف ڈینچر ہوتے ہیں بزرگوں کو بازو کا تنگ کرتے ہیں, تو یہ امپلانٹ سپورٹڈ ہے جو آپ ہمارے بزرگوں کی زندگی کو بہتر رکھ سکتے ہیں. آپ ضرور دیکھیے, یہ رابطہ کیجئے گا. ہیملٹن میں ہوتے ہیں, 288 کنگ اسٹریٹ ویسٹ ان ہیملٹن, کنگ ویسٹ اسمائل ڈینٹسٹری. ساز آواز کا حوالہ ضرور دیجیے گا, ٹیک 4905-521-0540. خبر ہاشمی صاحب, معذرت کی خاص کر ہماری لائن منقطع ہو گئی تھی.
میں کہاں تک بولا تھا مجھے پتا نہیں چلا کہ کہاں لائن کٹی ہے.
جی بس یہی بات ہو رہی تھی کہ جناب الوی صاحب نے اس کو پیش کر دیا ہے اور اس کے اوپر دستخط بھی ہو گئے ہیں اور
سائن وغیرہ ہو گئے ہیں.
جی جی,
مطلب یہ میں آپ کو بتا رہا تھا کہ یہ جو فیک نیوز کا جرم ہے اس کی ضمانت بھی نہیں ہو سکے گی. جس شخص پہ یہ الزام لگے گا کہ اس نے فیک نیوز پھیلائی ہے, اس کی ضمانت کوئی عدالت نہیں لے سکے گی. ملزم کی گرفتاری کے لیے کسی وارنٹ کی ضرورت بھی نہیں ہوگی. اب جو تبصرہ نگار ہے ان کا کہنا ہے کہ یہ قانون حکومت کے یا وزیر اعظم کے جانے سے متعلق کیا سرائیوں پر بھی لاگو ہوگا,
ہونا چاہیے.
ہاں جی, مطلب یہ کہنا کہ عمران جا رہا ہے یہ بھی اس ایکٹ میں شامل ہوگا.
صحیح.
تو ہمارے وزیر قانون فروغ نسیم صاحب کا کہنا ہے کہ کچھ لوگ ملک میں ہیجانی کیفیت پیدا کرنا چاہتے تھے اس نئے قانون کے بعد. اگر ٹی وی پروگراموں میں بیٹھ کر دانشوروں اور تجزیہ نگاروں کے لیے حکومتی مستقبل پر بات کرنا بھی مشکل ہو جائے گا. یہ جو بیٹھ جاتے ہیں نا پیش گوئیاں کرنے, نجومی بن جاتے ہیں کہ اس مہینے چلا جائے گا تے دسمبر نمی
اور وہ شرمندگی بھی نہیں ہوتی جو انہوں نے پیش گوئی پوری نہیں ہوتی, اور انہوں نے شرمندگی بھی نہیں ہوتی.
ہاں, وہ سارا کچھ جو کچھ بھی یہ پھیلاؤ ہے, اس میں تو ذاتی طور پہ سمجھتا ہوں کہ ٹی وی چینلز پہ جو کرنٹ افیئرز کے پروگرام چل رہے ہیں وہاں پر جو لوگ بٹھائے جاتے ہیں بٹھوائے جاتے ہیں تو وہ بہت حد تک حکومت کو اس سطح تک لے کر گئے ہیں میرے ذاتی خیال میں. تو اپوزیشن جو ہے وہ اس کو قانون کو زبان بندی قرار دے رہی ہے, اور یوسف رضا گیلانی پیپل پارٹی والے ہیں, انہوں نے قانون کو چیلنج کرنے کا اعلان بھی کیا ہے. اور اگر وہ چیلنج کریں گے تو میری پیش گوئی یہ ہے کہ وہ ان کی درخواست قبول ہو سکتی ہے. کیونکہ یہ ڈراکونین قوانین ہے میرے خیال میں, یہ کوئی آسان کام نہیں ہے آج کے دور میں اس قسم کی چیزیں لانا. تو اسی خبر کا دوسرا حصہ یہ ہے کہ پاکستان کی کابینہ نے بھی آج فوج اور عدلیہ پر تنقید پر بھی 5 سال تک قید کی سزا منظور کر لی ہے. آپ فوج اور عدلیہ کے بارے میں ریمارکس نہیں دے سکتے, اگر آپ کے ریمارکس آ جاتے ہیں سامنے تو آپ 5 سال کے لیے جیل میں ہوں گے. تو اداروں کے خلاف نفرت انگیز مہم چلانے والوں کو یا عدالتوں کے خلاف ان کو 6 ماہ کے اندر اندر سزا دے دی جائے گی, 6 ماہ سے زیادہ کا عرصہ نہیں لگے گا. فیڈرل کیبنٹ نے یہ تجویز بھی منظور کی ہے کہ وزراء اور پارلیمنٹیرینز, اب دیکھیے نا اس میں انہوں نے کیا کا فائدہ بھی اٹھایا کہ ان کا کوئی ضمنی الیکشن ہو رہا ہوتا ہے تو ان کے وزیر اور پارلیمنٹیرین جو ہیں وہ تقریر کرنے پہنچ جاتے ہیں جو قوانین کی خلاف ورزی ہے. انہوں نے وفاقی کابینہ نے آج اس تجویز کی منظوری دے دی ہے کہ وزراء اور پارلیمنٹیرینز اپنی پارٹی کے امیدواروں کی انتخابی مہم میں حصہ لے سکیں گے. اب دیکھیں یہ بھی ایک نقطہ ہے جو فائدہ میرے خیال میں اٹھایا گیا ہے. تو انتخابی ضابطہ اخلاق میں ترمیم کی کابینہ سے منظوری لی گئی ہے. تو ہمارے جو سابق چیئرمین سینٹ ہیں میاں رضا روبانی صاحب, ان کا کہنا ہے کہ اگر ایسے آرڈیننس جاری کرنے پر پارلیمنٹ صدر پاکستان کے خلاف اقدامات کا بھی سوچ سکتی ہے, کیونکہ بعض دفعہ صدر پاکستان بھی جو حکومت کی کارکردگی ہے, جو مہنگائی ہے, اس پر عدم اطمینان کا اظہار کر چکے ہیں. تو اگر وہ آئندہ صدر پاکستان بھی کریں گے تو ان پر بھی یہ لاگو ہو سکتا ہے. تو یہ بطور ہتھیار آرڈیننس استعمال کی جا رہا ہے, تو اس کو پارلیمنٹ کی توہین قرار دیا جا رہا ہے. ہمارے ایک بزرگ سینیٹر ہیں عرفان صدیقی صاحب, ان کا کہنا ہے کہ قومی اسمبلی کا اجلاس بلا کر اسے اچانک منسوخ کر دینے سے اندازہ ہوتا ہے کہ حکومت واردات کے انداز میں صدارتی آرڈیننس لانا چاہتی تھی. آزادی اظہار جیسے حساس معاملے پہ آرڈیننس کے ذریعے پابندیاں لگانا کسی بھی جمہوری معاشرے کے لیے منفی اقدام ہے. یہ تو ہم نے خبر کی ہے ڈسکس, ٹھیک ہے جی, خبر تو ہم نے ڈسکس کر لی ہے, لیکن اس پہ میں آپ سے یہ کہوں گا کہ ہم آپ مجھ سے کچھ سوال کریں کہ کیا آج کے دور میں اور ایک پارلیمانی نظام حکومت میں ایسے قوانین کا نفاذ جو بادشاہ بھی متروک کر چکے ہیں جی, تو یہ کیا اچھی بات ہے؟ کیا یہ آزادی اظہار کے خلاف ایک باقاعدہ ایک اتھوڑا نہیں ہے یہ؟
بالکل سر, آپ بتا سکتے ہیں, آپ کے منہ سے جو نکلے ہوئے لفظ ہیں وہ زیادہ اہمیت کے حامل ہیں, مگر میں یہ سمجھتی ہوں, میں بعد میں کچھ کہہ دوں گی, مگر میں تو آپ ہی کے منہ سے اس وقت سننا چاہتی ہوں, اسی لیے آپ ہمارے ساتھ ہیں اس دورانیے میں.
میں نے آپ کو بتایا نا کہ برطانیہ جہاں ملکہ کا سکہ پوری دنیا میں چلتا تھا وہاں ایسے قوانین موجود تھے, لیکن اب وہاں نہیں ہے, انہیں ابالش کر دیا گیا ہے. برطانیہ میں بھی اور بادشاہتیں بھی جو ہے اس وقت کسی بادشاہت میں یہ قوانین نہیں ہے, یہ کبھی ہوتے تھے. ماضی بعید کی باتیں ہیں کہ اس قسم کے کہ عام آدمی بادشاہ کے خلاف نہیں بول سکتا.
آپ
عام آدمی,
میں ایگری کرتی ہوں, مگر آپ دیکھیے گا انفارچونیٹلی الطاف حسین صاحب کا جو کیس ہے, پاکستان کے جرنلسٹ جو ہیں آپ یقین کیجئے گا کہ ہر جگہ پہ وہ اپنے ہی کپڑوں کو نوچتے ہوئے اور اپنے جسم کو دکھاتے ہوئے نظر آتے ہیں. ابھی الطاف حسین صاحب کو جب انہوں نے فارغ کیا ہے تو ان کے وکیل نے یہی تو لفظ کہا, جی پاکستان میں اور سسٹم چلتا ہے ان ملکوں کا, یہاں کا سسٹم آرگنائز سسٹم ہے. اور سر میں آپ کو ایک بات کہوں کہ یہاں پہ بھی ہم جو اعلیٰ لوگ ہیں نا, آپ کھل کے سوال نہیں کر سکتے یہاں پہ بھی. یہ اگر پاکستان میں رہنے والے یہ سمجھتے ہیں نا, اور بہت سے صحافی یہ کہتے ہیں جی میں تو بڑا چیتے کا بچہ ہوں, میں تو جو سوال پوچھتا ہوں چاہتا ہوں وہ پوچھ سکتا ہوں. نہیں سر, وہ آپ سے تین یا چار, آپ پرائم منسٹر کی تو بات چھوڑیں, آپ پولیس چیف سے سوال کرنے ہوتے ہیں تو آپ سے نمبر آف کوشچنز مانگے جاتے ہیں, اور دوبارہ وہ مہمان آپ کے پاس آتا نہیں اگر آپ لائن کو کراس کرتے ہیں. تو ہماری المیہ یہ ہے کہ ہم ذاتیات کے اوپر بہت جلدی اتر آتے ہیں, پاکستان کا المیہ یہ ہے. اور آپ کو بھی پتہ ہی ہے کہ ہمارے, اور آپ کیونکہ سینئر جرنلسٹ ہیں, کہ کھمبیوں کی طرح صحافی اگے, اور آپ یقین کیجئے گا آئی پرسنلی نو سم کہ وہ پیسے کی خاطر اپنی ماں بیچنے کو بھی برا نہیں تصور کرتے.
لیکن ہم بات کر رہے ہیں فیک نیوز کی
سر,
فیک نیوز کی بات کر رہے ہیں,
سوشل میڈیا پہ تو ساری فیک ہی پڑی ہوئی.
جی ہاں, یہ تو جو اتفاق رائے پایا جاتا ہے کہ سوشل میڈیا ہو یا الیکٹرانک میڈیا ہو, یہاں پر آزادی اظہار رائے جس کے لیے ہم لڑتے رہے ہیں لڑ رہے ہیں اس کا غلط استعمال کیا جائے,
اس کی آڑ میں لوگ اپنے مضمون مقاصد کو پورا کر رہے ہیں,
اپنے مقاصد کو پورا کر رہے ہیں, کاروبار کر رہے ہیں.
ویل سیڈ سر, ویل سیڈ. اور ابھی جو یہ جو محسن صاحب کا ہی جو گرفتاری ہوئی ہے, اب آپ, میں نے کہا اس ملک کا تو اللہ مالک ہے کہ اس کو اریسٹ کیا ہے اور اس کی چیز کو چیک کرنے کے بعد عدالت نے کہہ دیا ہے کہ نہیں جی اس کو اریسٹ غلط کیا گیا. آپ دیکھیے گا کہ اداروں کا کیا تشخص رہا کہ آپ بندوق تان کے آفیسر کے اوپر کھڑے ہو جائیں.
جی ہاں جی, اب فوٹیج بھی چلی ہے اس کی بندوق تانے ہوئے کی, ان کے ہاتھوں میں پستول نظر آئے ہیں.
جی سر,
تو میں اس سے پہلے کہ ہم اس کی بات کریں محسن بیگ کی, تو میں یہ ہوں کہ فیک نیوز ہوتی کیا ہے.
جی سر,
اس کی فیک نیوز کی ڈیفینیشن کہاں لکھی ہوئی ہے کہ فیک نیوز یہ ہے فیک نیوز نہیں ہے. ہمارے خیال میں دیکھیے فیک نیوز جو ہے صرف وہ ہو سکتی ہے جو جان بوجھ کر سازش پلاننگ کے ساتھ گڑی جائے اور عوام تک پہنچائی جائے.
یعنی پروپیگنڈا, یو مین پروپیگنڈا
بنایا جائے. اگر مجھے